بسم اللہ الرحمن الرحیم. السلام علیکم معزز سامعین. آج ہم آپ کے لیے کتاب ریکارڈ کر رہے ہیں الف لیلہ 1001 داستان، مصنف ابو الحسن منصور احمد، آواز تاشا. دیگر معلومات یا مزید کتابوں کے لیے اس نمبر پر رابطہ کریں 0306-7878-222 یا وزٹ کریں ہماری ویب سائٹ www.kartaba.org www.qurtaba.org. یہ 7 جلدوں پر مشتمل ہے. یہ آخری جلد جلد نمبر 7 ہے جو 243 صفحات پر مشتمل ہے. تو آئیے سنتے ہیں الف لیلہ جلد نمبر 7 پارٹ نمبر 1 صفحہ نمبر 5 سے. 909 رات، 909 رات ہوئی تو اس نے کہا نیک نہاد بادشاہ، جب بادشاہ جلیات نے شماس کی باتیں سنی تو اس نے حکم دیا کہ مشہور علماء، ذہین فضلہ اور ماہر حکمہ کل شاہی محل میں حاضر ہوں. علماء اور فضلہ بادشاہ کی ڈیوڑی پر اکٹھے ہو گئے تو اس نے انہیں اندر آنے کی اجازت دی. اس کے بعد شماس وزیر حاضر ہوا، اس نے شہزادے کے ہاتھ چومے. شہزادے نے اٹھ کر شماس کے آگے سجدہ کیا. شماس نے کہا شیر کے بچے پر واجب نہیں کہ وہ کسی اور جانور کے آگے سر جھکائے، نہ روشنی کو اندھیرے کے قریب پھٹکنے کی ضرورت ہے. لڑکے نے کہا کہ شیر کے بچے نے جب بادشاہ کے وزیر کو دیکھا تو اس کے آگے جھکنا پڑا. شماس نے کہا کہ اچھا بتاؤ کہ دائم مطلق سے کیا مراد ہے، اس کے دو کون کیا کیا ہیں، اور دونوں کونین میں سے دائم کون سا کون ہے. لڑکے نے جواب دیا کہ دائم مطلق خدا ہے، کیونکہ وہ اول ہے بلا ابتدا کے اور آخر ہے بلا انتہا کے. اس کے دونوں کون دنیا اور آخرت ہیں، کونین میں دائم الآخرت کی نعمتیں ہیں. شماس بولا تو نے ٹھیک کہا، میں نے تیرا جواب مان لیا، لیکن میں چاہتا ہوں کہ تو یہ بتائے کہ تجھے کیوں کر معلوم ہوا کہ کونین میں سے ایک دنیا ہے اور دوسری آخرت. لڑکے نے کہا اس لیے کہ دنیا مہلوک ہے اور نس سے ہست ہوئی ہے، لہذا وہ پہلی کون ہے، لیکن وہ عرض ہے جوہر نہیں اور جلد زائل ہونے والی ہے، اور اس میں جو عمل کیا جائے وہ سزا اور جزا کا مستحق ہے. اس لیے اس فانی چیز کے آدھے کی ضرورت ہے اور وہ آدھا آخرت ہے. شماس بولا تو نے ٹھیک کہا، تیری بات میں نے مان لی، لیکن میں یہ پوچھنا چاہتا ہوں کہ تجھے یہ کیوں کر معلوم ہوا کہ کنین میں سے دائم آخرت کی نعمتیں ہیں. لڑکے نے جواب دیا میں نے اس طرح جانا کہ یہ دنیا جسے اس ذات نے پیدا کیا ہے جو باقی اور لازوال ہے، اعمال کا گھر ہے جن پر جزا اور سزا ملتی ہے. شماس نے کہا کہ کس دنیا والے کے اعمال تعریف کے قابل ہیں. لڑکے نے کہا اس کے جو دنیا پر آخرت کو ترجیح دیتا ہے. دنیا ختم ہونے والی ہے، وہ اس لیے بنائی گئی ہے کہ فنا ہو جائے اور فنا کے بعد محاسبہ کیا جائے گا، اور اگر اس دنیا میں کوئی ایسا بھی ہوتا جو ہمیشہ رہتا تو وہ بھی دنیا کو آخرت پر ترجیح دیتا. اب شماس نے کہا کہ اچھا بتا، آخرت بے دنیا کی بھی درست ہو سکتی ہے؟ لڑکا بولا کہ جس کی دنیا نہیں آخرت بھی نہیں. دنیا والوں اور آخرت کی مثال جس کی طرف وہ جانے والے ہیں ایسی ہے جیسے ایک جاگیر کے مزدور جن کے لیے ایک امیر نے ایک تنگ مکان بنا کر انہیں اس میں رکھا ہوا ہو، ان کا کام تقسیم کر دیا ہو اور اس کی میعاد مقرر کر دی ہو اور اس پر ایک پاسبان مقرر کر دیا ہو، جو مزدور اپنا کام پورا کرتا جائے پاسبان اسے اس تنگ مکان سے باہر نکالتا جائے، اور جو مزدور پورا نہ کرے اور میعاد ختم ہو جائے تو پاسبان اسے سزا دے. وہ ایسی حالت میں تھے اس عذاب پر بھی جس کی طرف وہ ان قریب جانے والے تھے، اس تھوڑی سی مٹھاس پر ریچھ گئے، مگر جس جس کی میعاد پوری ہوتی جاتی پاسبان اسے نکالتا جاتا. اسے ہمیں پتہ چلتا ہے کہ دنیا ایسا گھر ہے جہاں آنکھیں چکا چوند ہو جاتی ہیں، جہاں کے رہنے والوں کے لیے موت لابدی ہے. جو کہ دنیا میں تھوڑی سی مٹھاس پا کر اسی کا ہو رہتا ہے وہ برابر ہو جائے گا، کیونکہ وہ دنیا کو آخرت پر ترجیح دیتا ہے. لیکن جس شخص نے دنیا پر آخرت کو ترجیح دی اور تھوڑی سی مٹھاس کو بالکل منہ نہ لگایا وہی کامیاب ہوا. شماس بولا جو کچھ تو نے دنیا اور آخرت کے بارے میں کہا میں نے سن لیا اور اسے مان لیا، مگر میں دیکھتا ہوں کہ وہ دونوں انسان پر مسلط ہیں، اس لیے اسے ان دونوں کو راضی رکھنا ہے، لیکن دونوں ایک دوسرے سے مختلف ہیں. اگر بندہ روزی کمانے میں لگ گیا تو آخرت میں بھی اس کی روح ٹوٹے میں رہے گی، اور اگر وہ آخرت کی دھن میں لگا رہا تو اس کا جسم نقصان اٹھائے گا. یہ ممکن ہی نہیں کہ وہ دو محالف کو ایک ساتھ خوش رکھ سکے. لڑکے نے کہا کہ جسے دنیا کی روزی میسر ہوئی آخرت حاصل کرنے کی قوت اس میں زیادہ ہو گئی. دنیا اور آخرت کا معاملہ ایسا ہے جیسے دو بادشاہ، ایک منصف مزاج اور دوسرا ظالم۔ منصف مزاج اور ظالم بادشاہ کی کہانی۔ کسی زمانے میں دو بادشاہ تھے، ایک عادل اور دوسرا ظالم۔ ظالم بادشاہ کا ملک سرسبز تھا اور اسے بہت سے درخت اور میوے تھے۔ یہ بادشاہ ہر تاجر کا مال اور تجارتی سامان ضبط کر لیا کرتا تھا اور وہ اس پر صبر کرتے تھے کیونکہ ملک اتنا زرخیز تھا کہ انہیں کھانے پینے کے لیے کافی مل جاتا۔ ایک روز عادل بادشاہ نے اپنے ملک کے ایک شخص کو بہت سا مال اور دولت دے کر ظالم بادشاہ کے ملک کو بھیجا تاکہ وہ وہاں سے جواہرات خرید کر لائے۔ یہ شخص مال لے کر اس ملک میں پہنچا۔ بادشاہ کو خبر ملی کہ اس کے ملک میں ایک تاجر بہت سا مال لے کر جواہرات خرید لایا ہے۔ بادشاہ نے کسی شخص کو بھیج کر اسے بلوایا اور اس سے پوچھا، تو کون ہے، کہاں سے آیا ہے، کون تجھے یہاں لایا ہے اور تو کس ضرورت سے آیا ہے؟ اس نے جواب دیا، میں فلاں ملک سے آیا ہوں، وہاں کے بادشاہ نے مجھے بہت ہی مال و دولت دے کر یہاں سے جواہرات مول لینے بھیجا ہے اور میں اس کا حکم بجا لانے آیا ہوں۔ بادشاہ نے کہا کہ ستیاناس ہو تیرا، تجھے معلوم نہیں کہ میں اپنی رعایا کے ساتھ کیا کیا کرتا ہوں، میں ہر روز ان کا مال ضبط کر لیتا ہوں۔ پھر تجھے کیا ہوا کہ اپنا مال لے کر تم میرے ہی ملک آیا اور اتنی مدت سے یہاں ٹھہرا ہوا ہے؟ تاجر نے جواب دیا، مال میرا نہیں بلکہ وہ میرے پاس بطور امانت کے ہے تاکہ میں اسے اس کے مالک کے پاس پہنچا دوں۔ بادشاہ نے کہا، جب تک تو اپنی جان کے فدیے میں سارا مال مجھے نہ دے دے، میں تجھے اپنے ملک سے روزی نہ حاصل کرنے دوں گا۔ اور شہزاد کی صبح ہوتی دکھائی دی، اس نے وہ کہانی بند کر دی جس کی اسے اجازت ملی تھی۔ 910 رات۔ 910 رات ہوئی تو اس نے کہا، نیک نہاد بادشاہ، ظالم بادشاہ نے تاجر سے کہا کہ یا تو تمام مال دے دے اور اپنی جان بچا لے یا جان دے دے۔ وہ شخص اپنے دل میں کہنے لگا کہ میں دو بادشاہوں کے بیچ میں برا پھنسا، مجھے معلوم ہے کہ اس بادشاہ کا ظلم عام ہے اور ان سب پر ہوتا ہے جو اس کے ملک میں رہتے ہیں۔ اگر میں نے اس کی شرط منظور نہ کی تو میں مارا جاؤں گا، میرا مال بھی ضائع ہوگا اور مطلب بھی پورا نہ ہوگا، اور اگر میں نے اسے سارا مال دے دیا تو پھر وہ دوسرا بادشاہ مجھے مار ڈالے گا جس کا مال ہے۔ اب سوائے اس کی کوئی تدبیر نظر نہیں آتی کہ میں یہ مال دے کر کم از کم اس بادشاہ سے جان چھڑوا لوں اور اس دہیز ملک سے اپنی روزی حاصل کرتا رہوں جب تک میں جواہرات نہ خرید لوں۔ اس میں یہ فائدہ ہے کہ میں مال دے کر اس بادشاہ کو بھی راضی کر لوں گا اور اس کے ملک سے روزی بھی کماتا رہوں گا، اور مال والے کی حاجت پوری کر کے اس کے پاس جا کر بھی سکون ہوگا، کیونکہ جو کچھ تھوڑا بہت یہ بادشاہ لے لے گا اس پر وہ بادشاہ سزا نہیں دے گا جتنا کہ وہ اپنے عدل کی وجہ سے درگزر کرے گا۔ یہ سوچ کر تاجر نے بادشاہ کو دعا دی اور کہا، اے بادشاہ، میں مال کو اپنی جان پر قربان کرتا ہوں اور یہ مال ایک حقیر بدلہ ہے میرے آنے کے وقت سے جانے کے وقت تک کا۔ بادشاہ نے منظور کر لیا اور اسے ایک سال رہنے کی اجازت دے دی۔ اس شخص نے اپنا کل مال دے کر جواہرات خریدے اور اپنے بادشاہ کے پاس چلا گیا۔ اس کہانی میں عادل بادشاہ کی مثال آہرت کی ہے، اور جو جواہرات ظالم بادشاہ کے ملک میں تھے وہ نیکی اور بھلے کام ہے۔ مال والا شخص دنیا دار ہے اور جو مال اس کے پاس ہے وہ انسان کی زندگی ہے۔ جب تو نے یہ دیکھ لیا تو تجھے معلوم ہو جانا چاہیے کہ جو شخص دنیا کی روزی تلاش کرے اسے چاہیے کہ ایک دن بھی آخرت کی طلب سے حالی نہ رہے۔ اس طرح سے زمین کی زرہیزی سے فائدہ اٹھا کر اس نے دنیا کو بھی خوش کر دیا اور اپنی زندگی سے آخرت کی تلاش میں خرچ کر کے آخرت کو بھی راضی کر لیا۔ شماس بولا، بتا، آیا جسم اور روح دونوں میں عذاب برابر ہے یا عذاب محسوس ہے؟ محسوس شخص کے لیے جو شہوتوں اور گناہوں کا مرتکب ہے۔ لڑکے نے جواب دیا، شہوتوں اور گناہوں کی طرف میلان ثواب کا سبب ہو سکتا ہے، اس طرح سے کہ وہ نفس کو اس سے روکے اور توبہ کرتا رہے، لیکن فیصلہ اس ذات کے ہاتھ میں ہے جو جس طرح چاہتی ہے کرتی ہے۔ چیزیں اپنی ضد کے مقابلے میں پہچانی جاتی ہیں۔ کھانا پینا بدن کے لیے ضروری ہے اور بدن بغیر روح کے قائم نہیں رہ سکتا۔ روح کی پاکی یہ ہے کہ دنیا میں نیت کی سچائی اور اس چیز کی طرف توجہ جس سے آخرت میں فائدہ پہنچے۔ دنیا اور آخرت ایسی ہے جیسے دو گھڑ دوڑ کے گھوڑے یا دو رضائی بھائی، ایک کام کے دو ساجی۔ اس اجمال کی تفصیل نیت پر منحصر ہے۔ اسی طرح بدن اور روح عمل اور ثواب اور عذاب میں مشترک ہیں۔ ایک اندھے اور ایک لولے لنگڑے کی کہانی۔ اس کی مثال ایک اندھے اور ایک لولے لنگڑے کی ہے جنہیں ایک باغ والا اپنے باغ میں لے گیا اور ان سے کہا کہ دیکھو، اسے خراب نہ کرنا، نہ تم سے کوئی ایسی حرکت سرزد ہو جس سے باغ کو نقصان پہنچے۔ جب باغ میں پھل پکنے لگے تو لولے لنگڑے نے اندھے سے کہا کہ مجھے پکے پکے پھل دکھائی دیتے ہیں۔ और मेरा जी ललचा रहा है, लेकिन मैं खड़ा नहीं हो सकता कि जाकर उन्हें खाऊं। तेरे दोनों पांव ठीक है, तू जाकर फल तोड़ ला ताकि हम खाएं। अंधे ने कहा, मुझे तो इसकी खबर भी ना थी, तूने इसका जिक्र करके मुझे भी बेचैन कर दिया, मगर मैं मजबूर हूं कि मुझे दिखाई नहीं देते और इन्हें तोड़ने की कोई तदबीर नजर नहीं आती। वो यही बातें कर रहे थे कि बाग का पासवान आ गया, जो समझदार आदमी था। लूले लंगड़े ने उससे कहा कि ऐ पासवान, मेरा जी चाहता है कि कुछ फल तोड़कर खाऊं, लेकिन तू देखता है कि मैं लूला लंगड़ा हूं और मेरा ये साथी अंधा है जिसे कुछ दिखाई नहीं देता, फिर क्या तरकीब करें। पासवान बोला, अफसोस है तुम पर, तुम्हें याद नहीं तुमने बाग के मालिक से क्या वादा किया है कि तुम कोई ऐसी बात न करोगे जिससे बाग में खराबी पैदा हो, लिहाजा मान जाओ और ऐसी बात न करो। दोनों ने जवाब दिया, हम इतने फल तो जरूर मिलने चाहिए कि हम खाएं, तू ही को तदबीर निकाल दे। जब वो अपने ख्याल पर अड़े रहे तो पासवान ने कहा, इसकी तरकीब यह हो सकती है कि अंधा खड़ा होकर तुझे अपनी पीठ पर बिठा ले और इस दरख्त के पास ले जाए जिसके फल तुझे पसंद हो, फिर जब तू इस दरख्त के पास पहुंच जाए तो जो फल तेरे हाथ लगे उन्हें चुन ले। ये सुनकर अंधा उठा और लूले लंगड़े को अपनी पीठ पर बिठा लिया। लूला लंगड़ा उसे राह बताता जाता, यहां तक कि वो एक दरख्त के पास पहुंचा और उसमें से फल पसंद करके तोड़ने लगा। इनका हमेशा यही दस्तूर रहा, यहां तक कि उन्होंने दरख्त को उजाड़ डाला। उसके बाद बाग का मालिक आया और कहने लगा कि सत्यानाश हो तुम्हारा, ये तुमने क्या किया, क्या मैंने तुमसे ये ना कहा था कि बाग को उजाड़ना नहीं। उन्होंने कहा कि तुझे मालूम है कि हम कहीं चल फिर नहीं सकते क्योंकि हम में से एक लूला लंगड़ा है, उठकर नहीं जा सकता, और दूसरा अंधा, करीब की चीज भी उसे दिखाई नहीं देती, इसलिए हमारा क्या जुर्म। बाग वाले ने कहा, शायद तुम्हारा ये गुमान है कि मैं जानता नहीं कि तुमने क्या किया और मेरा बाग क्यों कर उजाड़ा, मैं इस तरह जानता हूं गोया मैं तुम्हारे साथ था। ए अंधे, तूने लूले को अपने पीठ पर बिठाया और वो तुझे राह बताते बताते एक दरख्त के पास ले गया। ये कहकर उसने उन्हें पकड़ा और खूब मारकर बाग से बाहर निकाल दिया। यहां अंधे की मिसाल जिस्म की है जो बगैर नफ्स के देख नहीं सकता, और लूले लंगड़े की मिसाल नफ्स की जो बगैर जिस्म के हरकत नहीं कर सकता। बाग वो अमल है जिस पर बंदे को जजा मिलती है, पासवान अकल है जो नेकी की तरफ उभारती और बुराई से रोकती है, इसलिए जिस्म और रूह दोनों सवाब और अजाब में बराबर हैं। शमास ने कहा, बहुत ठीक, और मैं तेरी बात तस्लीम करता हूं। अब ये बता कि तेरे नजदीक कौन सा आलम सबसे ज्यादा तारीफ के काबिल है। लड़के ने कहा, जिसे अल्लाह का इल्म हो और उस इल्म से उसे फायदा पहुंचता हो। शमास ने पूछा, वो कौन शख्स है। लड़के ने जवाब दिया, जो शख्स अपने परवरदिगार की हुस्नुदी चाहता हो और उसकी नाहुशी से बचता हो। शमास ने पूछा, उनमें से अफजल कौन है। लड़के ने जवाब दिया, जिसका इल्म अल्लाह के मुतालिक ज्यादा हो। शमास ने पूछा, किसका इल्म ज्यादा है। लड़का बोला, जो इल्म पर साबित कदमी के साथ अमल करता हो। शमास ने पूछा, उनमें से किसका दिल ज्यादा रकीक है। लड़के ने कहा, जो शख्स मौत के लिए ज्यादा तैयार हो, उसकी याद ज्यादा करता हो और उम्मीद कम रखता हो, क्योंकि जो शख्स मौत के मसाइब का हमेशा ख्याल रखता है उसकी मिसाल उस शख्स किसी है जो साफ आईने में देख रहा हो, क्योंकि वो अपनी शक्ल हूबहू होकर देखेगा और आईने से उसकी सफाई और चमक और बढ़ जाएगी। शमास ने पूछा, कौन से खजाने सबसे अच्छे हैं। उसने कहा कि आसमान के खजाने। शमास बोला, आसमानों के खजानों में से कौन सा बेहतरीन है। उसने कहा कि खुदा की ताजीम और तखमीद। शमास ने कहा कि दुनिया के खजानों में से कौन सा अफजल है। लड़के ने कहा कि नेकी करना। और शहजाद को सुबह होती दिखाई दी, उसने वो कहानी बंद कर दी जिसकी उसे इजाजत मिली थी। 911वीं रात हुई तो उसने कहा, नेक निहाद बादशाह, जब लड़के ने जवाब दिया कि नेकी करना, तो शमास ने कहा कि ठीक है, मैं तेरी बात मानता हूं, अब तीन मुसलिफ चीजों, इल्म, राय और जहन के बारे में अपनी राय दे और बता कि कौन सी चीज इन्हें इकट्ठा करती है। लड़के ने कहा, इल्म पढ़ने से हासिल होता है, राय तजर्बे से, जहन सोचने से, और अक्ल इन्हें मजबूत और यकजा रखती है। जिसमें ये तीनों चीजें हों वो कामिल होता है, और जो शख्स इनके साथ खुदा का तकवा भी शामिल कर ले वो हदायत पाता है। शमास ने कहा, ठीक है, मैंने मान लिया, अब बता कि ऐसे आमिल को जो बड़ा इल्म वाला, समझदार और जहीन फतीन हो। ख्वाहिश और शहवत इन हालात से बदल देती है जिनका तूने जिक्र किया है या नहीं। लड़के ने जवाब दिया, जब ये दोनों हसलतें इंसान में सराहियत कर जाती हैं तो वो उसके इल्म, फहम, समझ और जहानत को बदल देती हैं। इसकी मिसाल उस दरिंदे शाहीन की है जो अपने शिकार से दूर अपनी निगाह की तेजी की वजह से आसमान पर उड़ रहा है और उसी हालत में उसने देखा कि चिड़ीमार ने जाल बिछाया और उसमें गोश्त का टुकड़ा रख दिया। गोश्त देकर शाहीन पर ख्वाहिश ने इतना गलबा किया कि वो जाल कभी भूल गया। इन चिड़ियों के बुरे खाल को जो उसमें फंसती हैं, वो आसमान से झपटा और गोश्त के टुकड़े के पास आते ही जाल में फंस गया। चिड़ीमार ने देखा कि जाल में शाहीन फंसा हुआ है तो वो बड़े ताज्जुब से कहने लगा, मैंने तो जाल इसलिए लगाया था कि कबूतर या ऐसा ही कोई और कमजोर परिंदा फंसे, लेकिन ये शाहीन कैसे फंस गया। कहा जाता है कि जब नफ्सानी ख्वाहिश किसी समझदार शख्स को किसी बात की तरफ ले जाती है तो वो पहले इसे अकल की कसौटी पर कसता है, उसके बुरे नतीजे सोचकर उसे किनारा कश हो जाता है और अपनी नफ्सानी ख्वाहिश को दबा देता है। लिहाजा अगर किसी शख्स को नफ्सानी ख्वाहिश किसी काम की तरफ मायल करे तो उसे चाहिए कि अपनी अक्ल से ऐसे शहसवार का काम ले जो शहसवारी में माहिर हो। ऐसा शहसवार मूज और घोड़े पर सवार होता है तो लगाम जोर से खींचता है, यहां तक कि घोड़ा सीधा हो जाता है और सवार को उसकी मर्जी के मुताबिक ले चलता है। मगर जो शख्स ना समझ होता है, ना इलम रखता है, ना राय, ठीक फैसला नहीं कर सकता और नफसानी ख्वाहिशात उस पर गालिब होती हैं, तो वो ख्वाहिशात के कहने पर चलकर तबाह हो जाता है और उससे बदतर हालत किसी की नहीं होती। शमास बोला, तूने ठीक कहा, मैं तेरी बात मानता हूं, अब बता कि इल्म किस वक्त फायदा पहुंचाता है और अक्ल कब नफसानी ख्वाहिशात को रोक सकती है। लड़के ने जवाब दिया, जब इनका मालिक उन्हें आहरत की तलब में सर्फ करता है। अक्ल और इल्म दोनों मुफीद चीजें हैं, लेकिन इंसान को चाहिए कि इनसे महज इस कदर दुनिया का तालिब हो जिससे उसकी रोजी चल सके और वो इसके शर से बच सके, बाकी आहरत के कामों में सर्फ करे। शमास ने कहा कि कौन सी बात उसकी सबसे ज्यादा मुस्तहिक है कि इंसान इसमें लगा रहे और उसका दिल उसमें मशगूल रहे। लड़के ने जवाब दिया कि नेक काम। शमास ने कहा, अगर इंसान ने यह किया तो रोजी कमाने में खर्च होगा, फिर रोजी कमाने की क्या तरकीब होगी जो इसके लिए जरूरी है। लड़का बोला, इसका दिन 24 घंटे का है, इसलिए उसे चाहिए कि उसका एक हिस्सा रोजी कमाने में सर्फ करे, एक हिस्सा आराम करने में और जो बाकी रहे उसमें इल्म हासिल करे। क्योंकि अगर इंसान आकिल है लेकिन इल्म से बेबहरा तो उसकी मिसाल बंजर जमीन की सी है जिसमें न खेती हो सकती, न बाड़ लगाई जा सकती है, न घास उग सकती है। जब तक वो जमीन काम की न बन जाए कि इसमें खेती हो सके और दरख्त लगाए जा सके, तो किसी किस्म का भी बीज उसमें कारामद साबित ना होगा। जब वो खेती के लिए तैयार हो जाए और उसके बाद उसमें पौध लगाई जाए, उसकी पैदावार अच्छी होगी। यही मिसाल बे इलम इंसान की है कि जब तक उसमें इलम की पौध ना लगाई जाए तो वो बेसूद है, और जब उसमें इलम बो दिया जाए तो फल आने लगेंगे। शमास ने पूछा, इलम बे अक्ल के कैसा है। लड़के ने जवाब दिया, जैसे जानवर का इलम जो उससे खाते पीते और जागने के वक्त सीख लेता है लेकिन उसमें अक्ल नहीं होती। इस पर शमास बोला कि इसका जवाब तूने बहुत ही मुजमल दिया, लेकिन मैं उसे तस्लीम करता हूँ। अब बताओ, मैं अपने आप को बादशाह से क्यों कर महफूज रख सकता हूँ। लड़के ने जवाब दिया, उसे अपने खिलाफ कोई मौका न दे। शमास बोला, ये कैसे हो सकता है कि मैं उसे अपने खिलाफ मौका न दूं, हालांकि वो मेरे ऊपर हाकिम है और मेरे हर काम की भाग उसके हाथ में है। लड़के ने जवाब दिया कि उसकी हुकूमत तेरे ऊपर उन हकूक की वजह से है जो उसके तेरे ऊपर है। जब तूने इसके हकूक अदा कर दिए तो फिर उसकी कोई हुकूमत तेरे ऊपर बाकी नहीं रही। शमास ने पूछा, बादशाह का हक वजीर पर क्या है। लड़के ने कहा कि नसीहत, जाहिर और बातन में उसकी हिदमत करना, नेक राय देना, उसके वहदू को पोशीदा रखना, उससे कोई ऐसी बात न छुपाना जिसके जानने का उसे हक हो, और जिस हाजत के पूरा करने का बादशाह ने उसे हुक्म दिया हो उसमें गफलत न कर, हर तरह से उसे राजी रखना और उसके गुस्से से बचना। बादशाह बोला, वजीर को बादशाह के साथ क्या करना चाहिए। लड़के ने जवाब दिया कि अगर तू बादशाह का वजीर है और चाहता है कि उसकी बुराई से बचता रहे तो तेरा सुनना और कहना उससे ज्यादा होना चाहिए जो वो तुझसे उम्मीद रखता है, और तुझे उससे वही चीज तलब करनी चाहिए जो तेरी शान के शायाने शान हो। खबरदार, अपना रुतबा इतना न बढ़ाइयो कि वो तुझे इसका अहल न समझे, वरना वो समझेगा कि तू उसके पर रोब डालना चाहता है। अगर तू उसकी बुर्दबारी की वजह से मगरूर हो गया और अपने आप को इतना बड़ा समझने लगा जिसका वो तुझे अहल नहीं समझता, तो तेरी मिसाल उस शिकारी किसी होगी जिसने जानवर का शिकार करके उनकी खालें अपनी जरूरत के लिए उतार दी और गोश्त फेंक दिया, फिर शेर आकर उन जानवरों को खाता रहा और वह अक्सर आने जाने की वजह से शेर शिकारी से मानूस हो गया। शिकारी रोज उसके आगे गोश्त फेंकता और उसकी पीठ पर हाथ फेरता और शेर अपनी दुम हिलाता रहा। अब जबकि शिकारी ने देखा कि शेर इससे मानूस हो गया है और उसके आगे दुम हिलाता है, तो उसने अपने दिल में कहा कि शेर मुझसे हिल गया है, میں اس کا مالک بن گیا ہوں، اب کوئی وجہ باقی نہیں کہ میں اس پر سوار ہو کر دوسرے جانوروں کی طرح اس کی کھال بھی نہ کھینچ لوں۔ اس کے بعد شکاری ہمت کر کے اس پر چڑھ بیٹھا، لیکن جب شیر نے شکاری کی یہ حرکت دیکھی تو وہ تیش میں آ گیا اور اس پر ایسا پنجہ مارا کہ وہ اس کے پیٹ میں گیا۔ اس نے شکاری کو اپنے پاؤں کے نیچے دبا کر چیر ڈالا تھا۔ اسے تجھے معلوم ہونا چاہیے کہ وزیر کو چاہیے کہ اپنے رتبے کے موافق بادشاہ کے پاس رہے اور اپنے آپ کو بڑا یا قابل سمجھ کر اس کے ساتھ گستاخی نہ کر بیٹھے، ورنہ بادشاہ اس کی بڑی گت بنائے گا۔ اور شہرزاد کو صبح ہوتی دکھائی دی، اس نے وہ کہانی بند کر دی جس کی اسے اجازت ملی تھی۔ 912 رات۔ 912 رات ہوئی تو اس نے کہا نیک نہاد بادشاہ، بادشاہ جلیات کے بیٹے نے وزیر سے کہا، اگر تو نے بادشاہ کے ساتھ گستاخی کی تو وہ تیری بری گت بنائے گا۔ شماس نے پوچھا، وہ کیا چیز ہے جسے بادشاہ کے نزدیک وزیر کی شان بڑھ جاتی ہے؟ لڑکے نے جواب دیا کہ اس امانت کے ادا کرنے سے جو اس کے سپرد کی گئی ہے، مثلا نصیحت، ٹھیک رائے اور اس کے حکموں کی تعمیل۔ شماس نے کہا کہ تو نے پہلے بیان کیا کہ بادشاہ کے حق وزیر پر یہ ہے کہ وہ اس کی ناراضگی سے پرہیز کرے اور اس کی رضامندی ڈھونڈے، لیکن اگر بادشاہ کی رضامندی ہی جور و ظلم کرنے میں ہو۔ لڑکے نے جواب دیا کہ اگر وزیر ان باتوں میں بادشاہ کو عقل و انصاف کی راہ پر لائے، ظلم سے ڈرائے، رعیت کے ساتھ اسے ہلاکی کرنا بتائے اور ان سے جو ثواب و عذاب ہوتا ہے وہ آگاہ کرے، اگر بادشاہ وزیر کی باتوں کی طرف مائل ہو گیا تو مطلب بھر آیا، ورنہ وہ عمدہ طرح سے بادشاہ سے جدا ہو جائے، کیونکہ اس جدائی میں دونوں کے لیے فائدہ ہے۔ وزیر نے کہا کہ بادشاہ کا حق رعیت پر اور رعیت کا بادشاہ پر کیا ہے؟ اس نے جواب دیا کہ بادشاہ انہیں حکم دے، اسے وہ سچی نیت سے پورا کریں اور جس بات سے وہ خدا اور اس کے رسول صلی اللہ علیہ وآلہ وسلم راضی ہو بجا لائیں۔ رعیت کا حق بادشاہ پر یہ ہے کہ وہ ان کے مال اور عزت کی حفاظت کرے۔ رعیت کا حق بادشاہ پر زیادہ ضروری ہے بنسبت بادشاہ کے حق کے، کیونکہ اگر رعیت کا حق ضائع ہو جائے تو بادشاہ کے ملک و دولت کا زوال ہے اور خود بادشاہ تباہ ہو جاتا ہے۔ اس لیے جس کے پاس بادشاہ ہو تو اسے تین چیزوں کا لحاظ رکھنا چاہیے، دین کی اصلاح، رعیت کی اصلاح اور سیاست کی اصلاح۔ ان تین چیزوں کا لحاظ رکھنے سے اس کی حکومت قائم رہتی ہے۔ اس کے بعد وزیر نے پوچھا، وزیر کا حق بادشاہ پر کیا ہے؟ لڑکے نے جواب دیا، کسی شخص کا حق بادشاہ پر اتنا ضروری نہیں جتنا کہ وزیر کا۔ اس کے تین سبب ہیں، پہلے یہ کہ غلط رائے کی وجہ سے بادشاہ پر آفت آتی ہو اور ٹھیک رائے سے بادشاہ اور رعیت دونوں کا فائدہ ہوتا ہو۔ تیسرے یہ کہ اگر رعایا کو معلوم ہو جائے کہ بادشاہ کے نزدیک وزیر کا بڑا رتبہ ہے تو وہ بھی وزیر کو عزت کی نظر سے دیکھیں گے اور اس کی فرما برداری کریں گے۔ تیسرے یہ کہ جب وزیر دیکھے گا کہ بادشاہ اور رعایا کے نزدیک اس کا یہ رتبہ ہے تو وہ بری باتوں کو ان کے پاس آنے سے روکے گا اور اچھا سلوک ان کے ساتھ کرے گا۔ وزیر نے کہا کہ زبان کو جھوٹ اور بےہودہ گوئی سے روکنے، کسی کی بے عزتی کرنے اور زیادہ باتیں کرنے کے بارے میں تیرا کیا خیال ہے؟ لڑکے نے جواب دیا، انسان کو چاہیے کہ محض نیکی اور بھلائی کی باتیں زبان سے نکالے، جس بات سے اس کا تعلق نہ ہو وہ زبان پر نہ لائے، چگلی نہ کھائے، کسی کے پاس وہ باتیں نہ لے جائے جو اس کے دشمن نے کہی ہوں، اپنے دوست یا دشمن کسی کی برائی بادشاہ کے سامنے نہ کرے اور سوائے خدا کے کسی کی پرواہ نہ کرے، ہاں اس سے فائدے کی امید ہو یا نقصان کا ڈر، کیونکہ دراصل نفع اور نقصان پہنچانے والا خدا ہی ہے۔ کسی کا عیب نہ بیان کرے اور جہالت کی باتیں نہ کرے تاکہ وہ خدا کے عذاب اور آدمیوں کی دشمنی سے بچا رہے۔ بات کی مثال کی تیر کسی ہوتی ہے، جب نکل جائے تو کوئی اسے واپس نہیں لا سکتا، اور اپنا بید ایسے شخص سے نہ کہے جو اسے ظاہر کر دے۔ اپنا بید دشمن کی نسبت دوست سے زیادہ چھپانا چاہیے۔ شماس بولا کہ عزیز و اقارب کے ساتھ خوش ہلکی کے بارے میں تیرا کیا خیال ہے؟ لڑکے نے کہا کہ انسان کو سوائے خوش ہلکی کے اور کسی چیز میں راحت نہیں، عزیز و اقارب کے ساتھ واجبی خوش ہلکی سے پیش آنا چاہیے جس کے وہ مستحق ہو۔ وزیر نے پوچھا، رشتہ داروں سے کیسا سلوک کرنا چاہیے؟ لڑکے نے جواب دیا کہ ماں باپ کے ساتھ فرما برداری، شیری کلامی، اطاعت اور عزت اور احترام، بھائی بندو کے ساتھ نصیحت، مال سے ان کی مدد کرنا، ان کی خوشی پر خوش ہونا اور ان کی غلطیوں پر پردہ پوشی۔ اگر تجھے اپنے کسی بھائی پر اعتماد ہو تو اس کے ساتھ محبت، ہر بات میں اس کا مددگار ہو۔ اور شہرزاد کو صبح ہوتی دکھائی دی، اسے وہ کہانی بند کر دی جس کی اسے اجازت ملی تھی۔ 913 رات۔ 913 رات ہوئی تو اس نے کہا نیک نہاد بادشاہ، مذکورہ باتوں کا جواب پانے کے بعد وزیر شماس نے جلیات بادشاہ کے بیٹے سے کہا، بھائی بند دو طرح کے ہوتے ہیں، ایک تو سچے، دوسرے ساتھ اٹھنے بیٹھنے والے۔ सच्चे भाई बंधु के बारे में तो तू कह चुका है, अब साथ उठने बैठने वाले भाई बंधु के मुतलिक बता। लड़के ने कहा, उनसे तुझे लज्जत, खुश हल्की, शीरी कलामी और सेहत के आदाब मिलते हैं, इसलिए उनसे अलग थलग न रहना चाहिए, बल्कि उनके साथ वही बर्ताव करना चाहिए जो वो तेरे साथ करते हैं, और जिस हंदा पेशानी और खुश कलामी से वो तेरे साथ पेश आते हैं, तो भी उनके साथ पेशा। इस तरह से तेरी जिंदगी मजे से गुजरेगी और तू इनमें मकबूल होगा। शमास ने कहा, अब ये बता कि जो रिस्क खुदा की तरफ से मुकद्दर है, क्या वो सारी जिंदगी के लिए है? और अगर ये वाकया है तो रोजी का तालब ये जानने के बाद भी क्यों मेहनत और मुशक्कत करता है? फिर अगर मुकद्दर नहीं है तो वो कितनी ही कोशिश करे उसे नहीं मिलेगा। ऐसी हालत में क्या उसे कोशिश कर छोड़ देनी वाजिब है? और खुदा पर भरोसा करके अपने जिस्म को आराम देना चाहिए। लड़के ने कहा, ये तो हम देख चुके हैं कि हर एक का रिस्क मुकद्दर और मौत लाबदी है, ताहम हर रिस्क के लिए रास्ते और असबाब हैं। ये जरूर है कि अगर रोजी का तालब तलाश छोड़ दे तो उसे आराम मिलेगा, लेकिन बावजूद इसके तलाश जरूरी है। और तालब की दो किस्में हैं, एक वो जिसे रोजी मिल जाती है और दूसरा जो महरूम रहता है। पहले की दो हालतें हैं, उसकी रोजी का मिलना, उसकी तलाश का नतीजा अच्छा होना। महरूम को तीन तरह से आराम मिल सकता है, रोजी की तलाश की काबिलियत से, लोगों पर बार न होने से और मुलामत का शिकार न बनने से। शमास बोला, रोजी की तलाश का तरीका क्या है? लड़का बोला, जो कुछ खुदा ने हलाल कर रखा हो उसे हलाल समझे और जो हराम कर दिया हो उससे बचा रहे। यहां तक पहुंचने के बाद उनके दरमियान सवाल जवाब बंद हो गए। शमास और दूसरे उलमा ने जो वहां पर मौजूद थे उठकर लड़के के आगे सजदा किया, उसकी ताजीम की, उसे सराहा। बाप ने उसे अपने सीने से लगा लिया और उसे शाही तख्त पर बिठाया और कहने लगा, शुक्र है खुदा का, उसने मेरी जिंदगी में मुझे ऐसा बेटा दिया जिससे मेरी आंखें ठंडी हो गईं। अब लड़के ने तमाम उलमा के रूबरू शमास से कहा, ए आलम और रूहानी मसलों के माहिर, अगर खुदा ने मुझे थोड़ा सा ही इल्म दिया है, लेकिन मैं तेरा शुक्र गुजार हूं कि तूने मेरे जवाबों को मान लिया, हाँ जवाब गलत थे या सही थे, और गलतियों को माफ कर दिया। अब मैं तुझसे चंद बातें दरियाफ्त करना चाहूंगा जिनके समझने से मेरी अकल आजिज, इस्तेआत नाकाफी और जुबान गूंगी है। इनका समझना मेरे लिए ऐसा ही मुश्किल है जैसे काले बर्तन में साफ पानी, इसलिए मैं चाहता हूं कि तू इनकी तशरीह कर दे ताकि मुझे ऐसा शख्स भी उन्हें समझ ले। जिस तरह खुदा ने पानी में जिंदगी, खाने में कुव्वत और तबीब के इलाज में मरीज के लिए शफा रखी है, उसी तरह आलम के इल्म में जाहल के लिए रोशनी। लिहाजा कान धर कर मेरी बात सुन। शमास ने कहा, रोशन अकल और उम्दा मसाइल के माहिर, मैं जानता हूं जो कुछ तू पूछेगा उसमें तेरी राय ज्यादा साहिब होगी, क्योंकि जो इल्म खुदा ने तुझे दिया है किसी और को नहीं दिया। बहरहाल कह कि तू मुझसे क्या पूछना चाहता है। लड़के ने कहा, ये बता कि खुदा ने किस चीज से महलुकात को पैदा किया, क्योंकि उससे पहले कोई चीज मौजूद ना थी, लेकिन इस दुनिया में नजर यही आता है कि एक चीज किसी दूसरी चीज से पैदा हुई है। वजीर शमास ने जवाब दिया, कुम्हार और दूसरे कारीगर इस काबिल नहीं कि बगैर एक चीज की दूसरी चीज पैदा कर सकें, क्योंकि वो खुद महलूक हैं। लेकिन अगर हालक की कुदरत जानना चाहता है जिसे तमाम चीजें ईजाद की, तो तरह तरह की महलूकात को खूब गौर से देख, तुझे मालूम हो जाएगा कि उसकी कुदरत इस दर्जे है कि वो चीजों को बे किसी चीज के पैदा कर सकता है, बल्कि उन्हें हालस अदम से वजूद में ला सकता है, क्योंकि अनासर जिनसे चीजें बनी हैं कुछ ना थे। इसका सबूत तुझे दिन और रात मिल सकता है। जब दिन छुप जाता है और रात आ जाती है तो हमें मालूम नहीं होता कि दिन कहाँ चला गया। इसी तरह जब रात का अंधेरा और वहशत दूर हो जाती है और दिन निकल आता है तो हमें इसका पता नहीं चलता कि रात कहाँ गई। इसी तरह जब सूरज निकलता है तो हमें ये मालूम नहीं होता कि उसकी रोशनी कहाँ लिपटी हुई है, और जब वो डूब जाता है तो हमें ये पता नहीं चलता कि गुरूब के वक्त वो कहाँ है। इस तरह की मिसालें और बहुत सी हैं जिनसे अक्ल दंग हो जाती है। लड़के ने कहा कि आलम, तूने खुदा की कुदरती सच्चे पेराए में बयान की कि इससे इनकार नहीं हो सकता, अब ये बता कि खुदा ने महलूकात को ईजाद किस तरह किया। शमास ने जवाब दिया, उस कलमे से जो आलम की पैदाइश से पहले मौजूद था, इसी से उसने तमाम चीजें पैदा की। लड़के ने कहा कि क्या खुदा ने चीजों के वजूद से पहले उन्हें पैदा करने का इरादा कर लिया था? शमास ने जवाब दिया कि अगर उसमें गोयाई न होती और मुंह से कोई बात निकाल न सकता तो आज महलूकात का वजूद न होता और शहजाद को सुबह होती दिखाई दी, उसने वो कहानी बंद कर दी जिसकी उसे इजाजत मिली थी। 914वीं रात हुई तो उसने कहा, अनेक निहाद बादशाह, इन सवालों का जवाब देने के बाद शमास ने कहा, प्यारे बेटे, جو کچھ میں نے بیان کیا ہے اس کے خلاف کوئی شخص کچھ نہیں کہہ سکتا بشرطے کہ وہ شریعت کی باتوں کی تاویل توڑ مروڑ کر نہ کرے اور سچی باتوں کو جھوٹا نہ کرے اور اگر تو کہے کہ کلمے میں قوت ہے تو خدا اس عقیدے سے بچائے کیونکہ ہمارا یہ کہنا ہے کہ خدا نے مخلوقات کو اپنے ایک بول سے پیدا کیا اس کے معنی یہ ہیں کہ خدا اپنی ذات اور صفات میں یکتا ہے نہ یہ کہ اس کے بول میں قدرت ہے قدرت تو خدا کی ایک صفت ہے جس طرح کی باتیں کرنا وغیرہ جو مکمل صفتیں ہیں خدا کی ہی صفتیں ہیں لہذا خدا کی صفت میں اس کے آگے کلام کا لانا ضروری ہے جس طرح اس کے کلام کی صفت میں خدا کا لانا خدا نے اپنے کلام سے ہر چیز کو پیدا کیا اور بے کلام کے کچھ نہیں ہر چیز کو وہ اپنے سچ کلام سے وجود میں لایا اس لیے ہم بھی سچ سے پیدا ہوئے ہیں لڑکے نے کہا تو کہتا ہے کہ خدا نے مخلوقات کو اپنے سچ کلام سے پیدا کیا اور حق باطل کا مخالف ہے تو پھر باطل کہاں سے آیا اور یہ کیسے ہو سکتا ہے کہ باطل حق سے مل کر مشتبہ اور لوگوں کو دونوں میں فرق کرنا مشکل ہو گیا یہاں تک کہ انہیں دونوں میں فرق کرنے کی ضرورت پڑ گئی دوسرے یہ کہ خدا اس باطل کو پسند کرتا ہے یا اس کے خلاف اگر تو کہے کہ وہ حق کو پسند کرتا ہے اس نے اسی سے ساری حلقت پیدا کی ہے اور وہ باطل کا دشمن ہے تو پھر یہ کیسے ہوا کہ باطل جس سے خدا کی بغض ہو حق میں جا کر شامل ہو گیا جس سے خدا کو محبت ہو شماس نے جواب دیا یہ سچ ہے کہ خدا نے انسان کو حق سے پیدا کیا اور انسان کو اس وقت تک توبہ کی ضرورت نہ پڑی جب تک باطل حق میں مل جل نہ گیا اس حق میں جس کے ساتھ انسان اس وجہ سے پیدا کیا گیا تھا کہ اس میں ایک استطاعت ہے جس کا نام ارادہ ہے اور ایک فعل ہے جسے قصد کہتے ہیں اس لحاظ سے جب باطل حق سے مل گیا تو حق اور باطل میں امتیاز باقی نہ رہا اس کی وجہ انسانی ارادہ استطاعت قصب اور اس کی طبیعت کی کمزوری ہے یہاں تک کہ خدا نے توبہ پیدا کی تاکہ باطل کو اس سے پھیر دے اور حق پر لاجمائے پھر اگر باطل پر وہ مصر رہا تو اس کے لیے عذاب پیدا کیا لڑکے نے پوچھا کہ آخر اس باطل کو حق کے سامنے پیش کرنے کی کیا ضرورت پڑ گئی اس کے ساتھ ہی یہ پارٹ اپنے اختتام کو پہنچا